नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
बाढ़ी पहिरोमा परि विभिन्न जिल्लामा 64 जनाको ज्यान गयो। रौतहटमा सुत्केरी गराउन अस्पताल हिँडेका एकै परिवारका 6 जनाको डुबेर मृत्यु।
बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने सरकारको तयारी। विदामा बसेका स्वास्थ्य कर्मीलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयको निर्देशन।
काँग्रेसका 207 जना सांसदले एक महिनाको तलब बाढ़ी पीड़ितलाई दिने। एनआरएनद्वारा बाढ़ी पीड़ित राहत कोषको स्थापना।
क्षेप्यास्त्र सुरक्षामा लगानी बढाउन इरानका सांसदको सहमति। 50 करोड़ अमेरिकी डलर भन्दा धेरै बढाइने।
र मोरङको सगरमाथा युथ क्लब पाथेवारा गोल्ड कप फुटबलको फाइनलमा।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 9855-64-960, 9855-52-783 र 9855-64-602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। डुबान तथा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा अहिलेसम्म 64 जनाको ज्यान गएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गृह मन्त्रालय लगायत विभिन्न स्रोतबाट प्राप्त विवरण अनुसार पछिल्ला 3 दिनमा 64 जनाको ज्यान गएको जनाएको छ। आयोगका अनुसार अहिलेसम्म बाढ़ी पहिरो र डुबानमा परेर 36 जना बेपत्ता भएका छन्। अरू 44 जना घाइते भएका छन्। झण्डै 19,000 मानिस घर परिवार विस्थापित भएका छन्। 728 घरमा पूर्ण रूपमा क्षति भएको छ भने 2,153 घरमा आंशिक क्षति भएको मानवाधिकार आयोगले जनाएको छ। बाढ़ी पहिरो तथा डुबानपछि सिर्जित अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राहत तथा उद्धारका लागि जुट्न समेत आग्रह गरेको छ। प्राकृतिक प्रकोपपछि देखा पर्न सक्ने सरुवा रोगको प्रकोप तथा महामारीबाट संरक्षणका लागि चिकित्सकको अस्थायी टोली व्यवस्थापन गर्न, बाढ़ी पहिरो तथा डुबानमा थप धनजनको क्षति हुन नदिन पूर्व सावधानी अपनाउन, जोखिममा परेका सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिलाई आवश्यकता अनुसार खोज उद्धार र राहत कार्यमा अविलम्ब लाग्न आयोगले सबैमा विशेष आग्रह पनि गरेको छ।
रौतहटको राजपुर फरधवा चोकमा बाढ़ीमा डुबेर गर्भवती सहित 6 जनाको ज्यान गएको छ। परौरा गाउँपालिका 3 रामसेवक प्रसाद यादव की बुहारीलाई सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको जीप फरधवा चोकमा बाढ़ीमा डुबेको हो। बाढ़ीमा डुब्दा चन्दन किशोर यादव, सरोज कुमार यादव, चन्दनकी गर्भवती श्रीमती, आमा, भाउजू र छोरीको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल गौरमा सुत्केरी गराउन गइरहेका बेला बिरामी र आफन्त चढेको गाड़ी फरधवा चोक नजिकै लाल बकैया नदीमा डुबेको थियो। यादवको परिवारसहित बाढ़ीबाट रौतहटमा 10 जनाको ज्यान गएको छ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 10 मन्थलीमा पहिरोले घर बगाउँदा एकै परिवारका 5 जना बेपत्ता भएका छन् भने त्यही परिवारका 2 जनाको शव भेटिएको छ। बिहान आएको सेरुखोलाको पहिरोले मंगल सिंह न्यासुरको घर बगाउँदा उहाँको परिवारका 7 जना बेपत्ता भएकोमा 2 जनाको शव भेटिएको प्रहरीले जनाएको छ। मकवानपुरका विभिन्न ठाउँमा बाढ़ी र पहिरोमा ज्यान गुमाउने र हराउने 13 जना पुगेका छन्। यस्तै सुर्खेतको गुरुवाकोट नगरपालिकामा पहिरोले घर पुर्दा एकै परिवारका तीनजनाको ज्यान गएको छ। गुरुवाकोटको वडा नम्बर छमा घर पहिरोले बगाउँदा 86 वर्षका गुमान सिंह बुढा र उहाँका 14 वर्षका नाति विक्रम र 12 वर्षका नाति शरणको ज्यान गएको प्रहरीले जनाएको छ।
बाढ़ीका कारण पूर्वी तराईका जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन्। ठूला नदी भन्दा पनि साना नदीमा आएको बाढ़ीले धनजनको क्षति गरेको छ। उज्यालोका जिल्ला सहकर्मीहरूको सहयोगमा थप जानकारी सहित अर्जुन पोखरेल।
बाढ़ी र डुबानले पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन अस्त व्यस्त बनेको छ। नारायणी, कोशी, बागमती, मेची जस्ता ठूला नदी बस्तीमा नपसे पनि चुरे क्षेत्र हुँदै बग्ने साना खोलाले नोक्सानी पुर्याएका छन्। ठूला नदीमा पानीको सतह बढेकाले सतर्क रहन चेतावनी दिइए पनि अहिलेसम्म ठूला नदी बस्तीमा पसेका छैनन्। तर हिउँदमा सुक्खा हुने र बर्खामा मात्रै बग्ने साना खोला ठूल्ठूला ढुङ्गामुढा र पात पतिङ्गर बोकेर समथर भूभागमा झरेपछि पूर्वी तराईका गाउँ शहरमा डुबान र कटानको समस्या आउँछ। मोरङमा पनि खोलाको पानी बस्तीमा पसेकै कारण डुबान भएको छ। थप जानकारी सहित विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमल सिन्हा।
हिजो बेलुकादेखि त्यहाँ यो जनप्रियको बेलुकादेखि आउनु भएको छ, अरू हिजो बिहानदेखि हुनु, अब आजसम्मको त म्यानेज गर्न हामी गाउँपालिकाबाट म्यानेज गरेका छौँ। अब हामीलाई खाद्यान्नको समस्या पर्दै भयो, अब बजारमा किन्न पनि धेरै कुराहरू त्यहाँ पनि पाउँछ।
मोरङको कटहरी गाउँपालिकाका कार्यकारी अधिकृत जिल्ला दैवी प्रकोप समितिको बैठकमा राहत माग गर्दै कटहरी गाउँपालिकाका 75% क्षेत्र डुबानमा छन्। पीड़ितलाई उद्धार गर्ने काम सकिएको भए पनि राहत वितरणमा समस्या देखिएको छ। सिंगिया खोला र लोहन्द्रा खोला गाउँ पसेपछि जलमग्न छ। त्यस्तै विराटनगर महानगरपालिकालाई पूर्वबाट सिंगिया र पश्चिमबाट केसलिया खोलाले डुबानमा पारेको छ। मोरङका प्रहरी उपरीक्षक अरूण कुमार बिसी।
मोरङ जिल्लाका विभिन्न स्थानहरू करिब 70-80% नै डुबानमा परेको छ। उद्धार गरेका करिब करिब 10-11 हजार जति मान्छेहरू र 8.5 हजार जति चाहिँ घर डुबानमा परेको छ। यो विस्थापित भएका मान्छेहरू विभिन्न स्थानमा राखेका छौँ।
मोरङको गोविन्दपुर लगायतका दक्षिणी क्षेत्रका प्रहरी चौकीहरू नै डुबानमा परेपछि प्रहरी नै विस्थापित भएका छन्। मोरङमा करिब 11 हजार बढी विस्थापित भएको तथ्याङ्क आएको भए पनि अझै विवरण आउन बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ।
बुढी गंगा छ, सिंगिया भइहाल्यो, बकरा छ, त्यसपछि लोहान्द्रा, रतुवा, यी 4-5 वटा यी खोलाहरूमा बढी मात्रामा चाहिँ बहावहरू देखेको छ। एकदमै पानीको बहावले गर्दाखेरि पुरा गाउँमा पसेर गाउँमै नै 2-3 फिट भन्दा बढी पानीहरू चाहिँ आइसकेको अवस्था थियो। तर आज पानी अलिक कम भएको हिसाबले अलिकति कम चाहिँ पानीको लेभल घटेको छ।
बाढ़ी प्रभावित क्षेत्रमा उद्धारको काम भइरहे पनि डुबान परेको 2 दिन बितिसक्दा पनि अझै राहतको काम प्रभावकारी देखिएको छैन। राहत वितरणको काम प्रभावकारी बनाइने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य बताउनुहुन्छ।
हामीलाई राहत सामग्री रूपमा प्राप्त भएका सामग्रीहरू आवश्यकता कारण वितरण गरौं, यहाँ स्टोरेज नगरौं भनेर मैले भनिसकेको छु।
राहत र उद्धारमा सुरक्षाकर्मीसँगै स्थानीय युवा समूह पनि सक्रिय भएर लागेको भए पनि निरन्तरको वर्षाको कारण समस्या देखिएको छ। 3 दिन यताको अविरल वर्षाका कारण पूर्वी तराईमा विद्युत आपूर्ति समेत बन्द भएको छ।
झापामा पनि बर्खामा मात्रै उर्लने अदुवा खोलाले बिर्तामोड सहित दक्षिणका क्षेत्र डुबाउने गरेको छ। यस्तै बिरिङ र माई खोलाले पनि समस्या ल्याएको छ। निन्दा खोलाले मेचीनगरको उत्तर र दक्षिणमा कटान र डुबानको समस्या निम्ताउँदै आएको छ। झापाका कमल खोला, झिलझिले खोला, टाङटिङ खोला र रतुवा खोलाले वर्षेनी दुःख दिँदै आएका छन्। सुनसरीको इटहरी पनि डुबानबाट धेरै प्रभावित भएको छ। सुनसरीमा बुढी खोला र सुनसरी खोलाले इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, इनरुवा नगरपालिका, गोटी गाउँपालिका, हरिनगरा गाउँपालिका लगायतका ठाउँ पूरै जलमग्न भएका छन्। नेपाल विद्युत प्राधिकरणको दुहबी सब स्टेशनमा 3 फिटसम्म पानी जमेकोले पूर्वाञ्चलका धेरै जसो ठाउँमा बिजुली अवरुद्ध छ भने बिजुली नहुँदा संचार सेवा पनि अवरुद्ध छ। नेपाली सेनाको पूर्वी पीर्तना इटहरी र सशस्त्र प्रहरीको पूर्वाञ्चल मुख्यालय बराह वाहिनी पनि जलमग्न भएको छ। इनार, धारा, ट्युबवेल पनि डुबानमा परेका कारण इटहरीमा खानेपानीको हाहाकार हुन थालेको छ। पसलहरू बन्द हुँदा तरकारी, दाल, चामल लगायतका सामग्रीको पनि अभाव हुन थालेको छ। चुरेबाट आउने गागन खोलाको पानी पस्दा सिराहाको औरही गाउँपालिका वर्षेनी डुबानमा पर्ने गरेको छ। यस्तै बेचो खोलाले पनि समस्या निम्ताइरहेको छ। डिम्मा खोलामा आएको बाढ़ीले कर्जन्हा गाउँपालिका पूरै तालमा परिणत भएको छ। साना खोलाकै कारण सिराहाको लाहान, गोलबजार, सुखीपुर, मिर्चैया लगायतका बजारहरू डुबानमा परेका छन्। सप्तरीमा खाँडो खोलाले दुःख दिने गरेको छ। धनुषाका धेरै गाउँ शहरहरू ताल जस्तै बनेका छन्। पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र मधेसका धेरै जसो भित्री सड़कमा ताल जामेको छ। गाडी चल्ने छाँटकाट नै छैन। ठाउँ ठाउँमा बिजुलीका पोल र ठूल्ठूला रुख ढल्दा अनि कतिपय ठाउँमा पक्की पुल र कलभर्ट नै बगाउँदा सड़क सञ्जाल अस्त व्यस्त बनेको छ। सर्लाहीको सदरमुकाम मलङ्गवा, व्यापारिक केन्द्र बराथवा, बयलवास लगायतका बजार सहित जिल्लाका सबैजसो गाउँबस्ती डुबानमा परेका छन्। लखनदेही, बाँके, फुलजोर, कालिन्जोर, चापिनी, बागमती लगायतका खोला, खहरे तथा खोल्सीले सर्लाही अस्त व्यस्त बनाएको छ। छटौल, खुटौना, सक्रौल, खैरवा, फूलपरासी लगायतका क्षेत्र सबैभन्दा बढी प्रभावित भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभएको छ। बागमतीको रामपुर घाट र लखनदेही नदीले ठाउँ ठाउँमा पक्की पुल तथा कच्ची बाँध बगाउँदा नदी गाउँमा पसेको छ। रौतहटमा चाँदी, तरहरी, लमाहा, अरुवा लगायतका खोलाले पनि बस्ती डुबाइरहेका छन्। सप्तरी र रौतहटमा बिजुली अवरुद्ध छ भने मोबाइल र ल्याण्डलाइन फोन सेवा पनि बन्द हुँदा दुई जिल्लामा सम्पर्क हुन निकै समस्या भइरहेको छ। चन्द्रनिगापुर ढल्केबर र पथलैया चन्द्रनिगापुर 132 केवी ट्रान्समिसन लाइनमा समस्या हुँदा बिजुली पनि अवरुद्ध रहेको छ। सप्तरी र रौतहटमा हजारौं नागरिक बाढीको बीचमा फँसेको अनुमान गरिएको छ। रौतहटको छिमेकी जिल्ला बारामा पनि अधिकांश भूभाग डुबानमा परेको छ। बाढी प्रभावित सबैजसो जिल्लाका जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, भूमि सुधार, मालपोत, कृषि विकास लगायतका सबै सरकारी कार्यालयको पहिलो तालासम्म पानी पसेको छ। केही जिल्लामा जिल्ला अस्पताल पनि डुब्दा उपचारमा समस्या भएको छ। विद्युत पूर्ण रूपमा बन्द रहेको छ। पेट्रोल पम्पहरू बन्द भएका कारण जेनेरेटर चलाउन पनि समस्या भएको छ। सप्तरी, रौतहट, मोरङ लगायतका जिल्लाका बाढी प्रभावित अझै पनि घाँटी घाँटी आउने पानीमा डुब्दै उद्धारको पर्खाइमा रहेका छन्। तर खराब मौसमका कारण हेलिकप्टर पनि पुग्न नसक्ने अवस्था रहेको छ। उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याइएका नागरिक पनि एकछाक खाना र एकछारो कपडाको अभावमा बसेका छन्। विभिन्न संघ संस्था र फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल मार्फत जुटाइएको राहत सामग्री लगेर अभियन्ताहरू पूर्वी तराई छिर्न सकेका छैनन्। घरबार विहीन भएकाहरूसँग पुग्न सरकारले प्रयास गरेको देखिन्छ। तर खराब मौसम र समयमै पूर्व तयारी नगरेका कारण सरकारको प्रयास प्रभावकारी बन्न सकेको छैन।
पूर्वी नेपालमा तीन दिनदेखिको वर्षा बिस्तारै कम हुँदै गएको छ। दिउँसोदेखि पूर्वी पहाड़ी र तराईका जिल्लामा पानी कम हुँदै गएको र भोलिसम्ममा मौसम खुल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेलले उज्यालोलाई जानकारी दिनुभयो। आज राति र भोलि नवलपरासीदेखि पश्चिमको क्षेत्रमा भने झरी पर्ने उहाँले जानकारी दिनुभयो। बर्खायाम भएकाले नवलपरासी पश्चिममा आज राति मध्यम खालको झरी पर्न सक्ने तर हिजो अस्ति पूर्वमा भएको जस्तो भारी वर्षाको सम्भावना तत्काललाई टरेको उहाँले जानकारी दिनुभयो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा बाढी पहिरो सम्बन्धित थप खबर र रिपोर्ट बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
ओखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरूले पढाउने यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला भएको छ।
फारम भर्ने अन्तिम मिति 2074 भदौ 2 गते, प्रवेश परीक्षा भदौ 3 गते।
सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, चाकुपाट, ललितपुर।
फोन नम्बर 01-5260-1952-5592।
खामकै उज्यालो जस्तो दिव्य एलईडी बल्ब, छैन कुनै चिम यस्तो जस्तो दिव्य एलईडी बल्ब। बनाऊ गाउँ शहर झिलिमिली झिलिमिली लगाई दिव्य एलईडी बल्ब।
दिव्य एलईडी बल्ब 2 वर्षको वारेन्टीका साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम।
दिव्य एलईडी बल्ब।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बाढी पहिरोमा परेर विभिन्न जिल्लामा 64 जनाको ज्यान गयो, रौतहटमा सुत्केरी गराउन अस्पताल हिँडेका एकै परिवारका 6 जनाको डुबेर मृत्यु, मकवानपुरमा एकै परिवारका 5 जना बेपत्ता, 2 जनाको शव भेटियो, पूर्वमा भोलिदेखि मौसम खुल्ने, नवलपरासीदेखि पश्चिममा आज राति र भोलि मध्यम खालको वर्षा हुने लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। लगातारको वर्षाका कारण देशका धेरै सड़क अवरूद्ध भएका छन्। कतिपय ठाउँका पुल बाढ़ीले बगाएको छ। पूर्व पश्चिम राजमार्ग पनि ठाउँ ठाउँमा अवरूद्ध छ। सड़क भत्केपछि बीच बाटोमा नै रोकिएका यात्रुले निकै शास्ति खेप्नु परेको छ। विष्णु विश्वकर्माको रिपोर्ट।
जाम कतिखेर खुल्छ, पाँच मिनट खुल्छ, पाँच मिनट फेरि जाम भइहाल्छ, फेरि खुल्छ, फेरि जाम भइहाल्छ, पहिरो पनि आइराखेछ यता। खाना त अब सुक्खै छ अहिलेसम्म, को छैन अहिले, हिजो बाटो चढेको खाना भनेको छैन, पानी परिराखेछ, बाटो बाटोमा दुर्घटना पनि भइराखेछ, डर त धेरै छ। त्यसमा एउटा गाडी पनि भयो, तपाईँको कार अनि एउटा घर नै गयो।
पहिरोले सडक अवरुद्ध हुँदा कैलालीका निर्प जोशी मुगलिनमा अलपत्र पर्नुभयो। हिजो बेलुकी नै काठमाडौँबाट कैलालीको लम्की जान भनेर हिँडेका जोशी 24 घण्टा बितिसक्दा पनि मुगलिनमै हुनुहुन्छ। पहिरोले आँखै अगाडि गाडी र सडक छेउका घर बगाएपछि जोशीलाई घर पुगिने हो कि होइन भन्ने चिन्ताले पिरोलेको छ।
भोलि पनि पुग्न मुस्किल छ हजुरको, पर्सिसम्म सायद पुग्छौँ होला हामी। पैसा त अब खासै भन्ने छैन हामीसँग, पैसा भनेको अब उतै नै स्थिति हाल्यो। अब हामी पनि त्यस्तै अब पासपोर्ट बनाउनेको हिसाबमा घर थियौँ उतातिर, त्यो चाहिँ उतै स्थिति हाल्यो। अब जाउँ भने पनि अब मुस्किलै छ भन्नु, खानु छैन, केही छैन, अब पानी परेको परेछ होइन, छिमछिम छिमछिम पानीहरू आइरहेको।
भिर माथिबाट खस्ने पहिरो र ढुङ्गा माटोसँगै त्रिशुली नदीमा खसिने हो कि भन्ने चिन्ताले यात्रु र चालकमा त्रास बढेको छ। मुगलिनमै अलपत्र पर्नुभएका काठमाडौँ धनगढी रूटमा रात्रि बस चलाउने चालक नवीन थापा:
जोखिम त साह्रै छ हजुर, बहुत गाह्रो भइरहेछ निकाल्न पनि है, ठाउँ ठाउँ पहिरो गइरहेछ, गाडीहरू त्यस्तै जाम परिरहेछन्, पानी पनि परिरहेछ साथसाथमा है, मनमा ढुकचुक ढुकचुक भए पनि निकाल्नै पर्ने हुन्छ, त्यो खण्ड धेरै रोकिरहेछ।
मुगलिन नारायणगढ सडक खण्डका 9 किलो, 4 किलो, कालीखोला, कुरिन्टार लगायतका ठाउँमा पहिरो गएपछि 3 दिनदेखि सडक अवरुद्ध छ। बाढी र पहिरोले पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्गका धनुषा, महोत्तरी, नवलपरासीको दाउन्नी र बाँकेको गाबर गण्डकी खोलाका पुल र सड़क भत्किएर यात्रु विसल्लीमा परेका छन्। यस्तै मकवानपुरको भैंसे सिस्नेरी फाखेल सड़क, काठमाडौँ साँखु सिन्धुपाल्चोक जोड्ने सड़क पनि पहिरोले गर्दा अवरुद्ध भएको छ। सुर्खेत कोहलपुर जोड्ने रत्न राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु घण्टौं जाममा पर्नुपर्ने बाध्यता छ। तर सड़क विभागका उपमहानिर्देशक दयाकान्त झा मुगलिन नारायणगढ सड़क बाहेक कुनै सड़क बन्द नरहेको दावी गर्नुहुन्छ।
हाम्रो बाटो अहिले कोही ठाउँमा बन्द छैन, नारायण मुगलिन बाहेक, त्यो पनि पानी रह्यो भनेदेखि हामी 3 घण्टा बाटो खोल्छौँ। भर्खरै हामी मन्त्रालय मिटिङमा बसेका थियौँ, हाम्रो तयारी छ, तर प्रकृतिसँग केही सक्दैन, अब 2-4 वटा पुलमा पाएरै धसेको अवस्था देखियो, त्यो दैवीय प्रकोपसँग कसो के लाग्छ।
प्राकृतिक विपदसँग सरकारको केही नलाग्ने भन्दै संयमित भएर गाडी चलाउन उहाँको आग्रह छ। सरकारले यात्रुको सहजताका लागि अवरुद्ध बाटो खुलाउने प्रयास गरिरहेको भन्दै डुबानमा परेका र पहिरो गएका ठाउँमा होस पुर्याएर गाडी चलाउन उपमहानिर्देशक झाको सुझाव छ।
पानी जहाँ सकदस्त थाना उठाउन गाडी हाल्नु भएन, अलि 1-2 घण्टा कुरेर पनि 1-2 ठाउँमा देखिया छ कि बाटो माथिबाट पानी बगिरहेछ, त्यस्तो ठाउँमा होस पुर्याएर गाडी।
पहिरोले अस्तिदेखि अवरुद्ध मुगलिन नारायणघाट सड़क भने खुलेको छ। पहिरो गएपछि गएको शुक्रबारदेखि अवरुद्ध सड़क केही बेर अघि खुलाइएको चितवनका ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो। सड़क खुलाए पनि मुगलिनमा रोकिएका गाडीलाई मात्रै नारायणघाट जान दिने, तर नारायणघाटबाट मुगलिनतर्फ भने प्रवेश गर्न नदिने उहाँले बताउनुभयो। मुगलिन नारायणघाट सड़कमा पहिरोको जोखिम रहेको उहाँले बताउनुभयो।
यसैबीच लगातारको वर्षापछि तराईका विभिन्न क्षेत्रमा आएको बाढ़ी तथा डुबानका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार बैठकमा बाढ़ी प्रभावितको खोजी, उद्धार तथा राहतका विषयमा छलफल भइरहेको छ।
बाढ़ी तथा पहिरोबाट भएको क्षतिको न्यूनीकरण तथा उद्धार र राहतका लागि नेपाली सेनाले 2100 जनाको उद्धार टोली खटाएको छ। झापा, बारा, मोरङ, पाँचथर, सप्तरी, महोत्तरी, बाँके, सर्लाही, पर्सा, रौतहट, सिन्धुली, पाल्पा, नवलपरासी, बर्दिया, दाङ लगायतका जिल्लामा उद्धारका सामग्री सहितको टोली खटिएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाले विभिन्न खोलामा बाँध निर्माण गर्न, सड़कमा खसेका पहिरो हटाउन तथा डुबानमा परेका नागरिकलाई स्थानान्तरण गर्न पनि सहयोग गरिरहेको दावी गरेको छ।
पश्चिम चितवनको जगतपुरमा रहेको आशा बाल गृहमा फँसेका 365 जनालाई सेनाको हेलिकप्टरले उद्धार गरेको छ। राप्तीको बाढ़ीले बाल गृहलाई बीचमा पारेर डुबाएपछि बाल गृहका विद्यार्थी, शिक्षक र कर्मचारी सबैजना छतमा उक्लिएर बसेका थिए। चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टका अनुसार उद्धार गरिएका सबै 365 जनालाई नजिकै रहेको गौचरणको विद्यालयमा राखिएको छ। चितवनमा बाढ़ीबाट 2 जनाको ज्यान गएको छ।
सरकारले बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारका लागि टोली परिचालन गर्ने भएको छ। स्वास्थ्यकर्मीको टोलीले विराटनगर, जनकपुर, रौतहट, नेपालगंजमा केन्द्रित रहेर बाढ़ी प्रभावितको निशुल्क स्वास्थ्य उपचार गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रभावित जिल्लाका सबै अस्पतालमा 7 दिनका लागि निशुल्क स्वास्थ्य सेवा दिन पनि मन्त्रालयले निर्देशन दिएको छ। बाढ़ी, पहिरो तथा डुबानबाट सिर्जित समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यक्षेत्रमा रहेर काम गर्न निर्देशन दिएको छ। बाढ़ीपछि देखिने झाडा पखला, हैजा, आउँ, हेपाटाइटिस, टाइफाइड र सर्पदंश जस्ता समस्याको रोकथाम तथा उपचारका लागि आवश्यक औषधि र स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न पनि मन्त्रालयले भनेको छ। मन्त्रालयले विदा बसेका स्वास्थ्यकर्मीलाई पनि काममा फर्किन निर्देशन दिएको छ। विपदको व्यवस्थापनका लागि स्वास्थ्य सेवा विभागका उपमहानिर्देशकको संयोजकत्वमा विपद व्यवस्था कमिटी बनाई कार्यान्वयन गर्ने निर्णय गरिएको छ। यस्तै हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म मात्रै खुल्ने स्वास्थ्य संस्थामा 24 घण्टा स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन गरिनेछ। यस्तै स्वास्थ्य शिक्षा तथा सूचना तथा संचार केन्द्रले बाढ़ी तथा डुबान प्रभावित क्षेत्रमा रोगको महामारी फैलिन नदिन सूचना पनि प्रवाह गर्ने भएको छ।
नेपाली काँग्रेसका सबै 207 जना सांसदले बाढ़ी प्रभावितका लागि 1 महिनाको तलब सहयोग गर्ने भएका छन्। काँग्रेसको केन्द्रीय समिति बैठकले बाढ़ीका कारण विस्थापित भएकाको सहयोगका लागि आफ्ना सांसदको 1 महिनाको तलब सहयोग गर्ने निर्णय गरेको हो। यस्तै पार्टीका सबै संगठन र निकायलाई राहत संकलनका लागि परिचालन गर्ने निर्णय गर्दै काँग्रेसले सबै क्षेत्रलाई बाढ़ी प्रभावितको सहयोगमा जुट्न पनि आह्वान गरेको छ। यस्तै नेकपा एमाले जिल्ला कमिटी तथा जनसंगठनका स्थानीय कमिटीलाई बाढ़ी पीड़ितको उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन दिएको छ। एमाले विभिन्न जिल्लामा राहत र उद्धारको काममा समन्वय गर्न संगठनलाई जिम्मेवारी नै तोकेको छ। त्यस्तै एमाले रेड क्रस लगायतका विभिन्न सामाजिक संघ संस्थालाई पनि उद्धारको काममा सहयोग गर्न आह्वान गरेको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेसनल कलेज अफ इन्जिनियरिङ, 7 बाटो ताल्चीखेल, ललितपुर।
17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेसनल कलेज अफ इन्जिनियरिङ।
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
थप जानकारीका लागि नेसनल कलेज अफ इन्जिनियरिङ, 7 बाटो ताल्चीखेल, ललितपुर।
फोन 01-5151-387, 51-51-387।
वेबसाइट www.nce.edu.
NCE, quality for excellence.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545, 42-38-545।
एभरेस्ट बैंक रहेको बिल्डिङको 3rd फ्लोर।
गुणस्तरीय प्राविधिक शिक्षा न्यूनतम शुल्कमा।
सिटी विटीबाट सम्बन्धन प्राप्त एस डन बोस्को इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, ठेचो, ललितपुरमा 3 वर्षे डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना खुल्यो।
जम्मा 3 वर्षको लागि शुल्क 185,372 रुपियाँ।
फारम भर्ने अन्तिम मिति साउन 32 गते।
फोन 55-71-697, 98-60-48-97-39।
वेबसाइट www.donboscoinstitute.com।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जिल्ला दैवी प्रकोप उद्धार समिति गोर्खाले तराईका बाढ़ी र डुबान पीड़ितका लागि सहयोग गर्न जिल्लावासीलाई अपील गरेको छ। समितिको आजको बैठकले गोर्खा केन्द्रबिन्दु भएर भूकम्प गएका बेला तराईका बासिन्दाले गरेको सहयोगको स्मरण गर्दै अहिले त्यहाँका बासिन्दालाई अप्ठ्यारो परेकाले स्वेच्छाले सहयोग गर्न अपील गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो। आर्थिक सहयोग संकलनका लागि छुट्टै कोष स्थापना गर्ने बारे पनि छलफल भइरहेको उहाँले बताउनुभयो।
गैरावासीय नेपाली संघ एनआरएनले बाढ़ी पीड़ितको सहयोगका लागि बाढ़ी पीड़ित संगठित राहत कोष स्थापना गरेको छ। कोषमा एनआरएनका अध्यक्ष शेष घलेर जमुना गुरूङको एमआईटी फाउण्डेशनले 1 करोड़ रूपियाँ सहयोग दिने घोषणा गरेको छ। यस्तै बुद्ध एयरले पनि बाढ़ी पीड़ितका लागि 25 लाख रूपियाँ जम्मा गरेर कोष स्थापना गरेको छ। बुद्ध एयरले कोषमा सहयोग गर्न सबैलाई अपील गरेको छ। कोषमा जम्मा भएको रकम पारदर्शी रूपमा बाढ़ी पीड़ितलाई उपलब्ध गराउने र त्यसमा लाग्ने सबै प्रशासनिक खर्च आफैले बेहोर्ने घोषणा पनि बुद्ध एयरले गरेको छ।
बाढ़ी पहिरोले संचार सम्पर्कमा असहजता आएको भन्दै नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निशुल्क गरेको छ। आजदेखि लागू भएको यो व्यवस्था आउँदो मंगलबार रातिसम्म लागू हुने टेलिकमले जनाएको छ। बाढ़ी पहिरो पीड़ितलाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर निशुल्क एसएमएस सेवा शुरू गरिएको टेलिकमले जनाएको छ।
कृषि विकास मन्त्रालयले देशका विभिन्न ठाउँमा आएको बाढ़ी र पहिरोबाट कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल राहत दिन उच्च स्तरीय समिति गठन गरेको छ। कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गरी मन्त्रालयबाट तत्कालै गर्न सकिने राहतका सम्बन्धमा छलफल गर्न मन्त्री रामकृष्ण यादवको अध्यक्षतामा बसेको सरकारवाला निकायका प्रमुखको आकस्मिक बैठकले समिति गठन गरेको हो। मन्त्री यादवले समितिलाई सहयोग गर्न प्रत्येक क्षेत्रका क्षेत्रीय कृषि निर्देशकको नेतृत्वमा टोली गठन गर्न र खाद्यान्न, माछा, तरकारी, फलफूल लगायतका भौतिक पूर्वाधार समेतमा भएको क्षतिको विवरण 3 दिनभित्र पेश गर्न निर्देशन दिनुभएको छ।
लमजुङमा गाईलाई भत्ता वितरण गरिएको छ। जिल्लाका 50 वटा सुत्केरी गाईलाई 2500 का दरले भत्ता वितरण गरिएको जिल्ला पशु सेवा कार्यालय लमजुङका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले जानकारी दिनुभयो। सुत्केरी गाईको स्याहारमा किसानलाई प्रेरित गर्न भत्ता वितरण गरिएको उहाँले बताउनुभयो।
मेरो पनि भन्नु छ।
बाढ़ी प्रभावितका लागि सहयोग माग्दै काठमाडौँ आएका सप्तरीको सिमराहा सोनपट्टीका नरेन्द्र नारायण साहुले हामी मार्फत सबैसँग सहयोग याचना गर्नुभएको छ।
शुक्रबार 11 बजे हाम्रो गाउँमा बाढी छिर्यो। बाढी छिरेर अब माटोको भित्ता भएको घर झार्यो अनि बखारीको बखारी सखारीमा धान हाम्रो राख्ने गरिन्छ। त्यो बखारी कोठीहरूको धान सबै झार्यो, कुहियो। पानीमा पक्की घर हुनेको घरको छतमाथि गएर गाउँमा 2-4 जनाको पक्की घर छन्, तिनीहरूको छतमा बसिरहेछन् मान्छे छत्ता लिएर। अनि त्यहाँ चाहिँ तपाईँको छत्ता लिएर बच्चा बालबच्चालाई चाहिँ छतमै राखिरहेछ, जसो तसो बाँचिरहेछ। शुक्रबार 11 बजे हाम्रो गाउँमा गाडी छिर्यो। मान्छे चाहिँ एकदमै कष्टकर जीवन बिताइरहेछ। त्यहाँ अब चुल्हो बाल्ने स्थिति छैन र अब त्यहाँ चाहिँ तपाईँको खाद्य पदार्थहरू पनि बाढीमा जोगाउन सकेन कसैले। अब त्यहाँ जान जोगाउने नै गाह्रो भयो। बालबच्चालाई जोगाउन पनि एकदमै अप्ठ्यारो परिरहेछ। लुगाखोकी लागिसक्यो, झरेको बर्खामै बसिरहेछ। अब माथि छतमा सुरक्षित हुँदैन, एक तल्ले घर मात्रै छ मान्छेको। अब तल पानी छ, माथि छतमा बसिरहेछ। त्यहाँको लोकल बिचरा के खोज्दैछ भने अलिकति खाद्य पदार्थ र केही एउटा टेन्टको लागि त्रिपाल पनि कमसे कम अलिकति हाट भएको ठाउँमा त्रिपाल राखेर गुजारा गर्न सकिन्थ्यो। अहिले खाद्य पदार्थ चाहिँ चिउरा र दालमोट अथवा केही खाद्य पदार्थ चाहिँ त्यहाँ अलिकति उपलब्ध भएको भए हुन्थ्यो।
तर गौतम सुमित भन्नुहुन्छ, फोटो हेर्दा केही पनि गर्न सक्ने स्थिति देखिँदैन। सरकारलाई पनि के भन्नु, सायद कोशीको बाँधमा भएका सबै ढोका खोलेमा तराई डुबान केही हदसम्म कम हुन्थ्यो होला कि सरकार।
अनि कोशी ब्यारेजका ढोका खोल्न भारतलाई आग्रह गरिएको खबरमा पुरुषोत्तम तिमल सिन्हा भन्नुहुन्छ, यो कस्तो सन्धि, हिउँदमा जब खडेरी पर्छ तब सबै पानी भारत लाने अनि बर्खा लागेर डुबान हुँदा ढोका खोल्ने अनुमति माग्नु पर्ने।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौडेल र सुजाता खत्री। अब विदेशको खबर। इरानका सांसदले क्षेपास्त्र सुरक्षामा लगानी बढाउन सहमति जनाएका छन्। इरानको संसदमा क्षेपास्त्र सुरक्षा तथा अन्तर्राष्ट्रिय सुरक्षा कार्यक्रमको लगानी 50 करोड़ अमेरिकी डलर भन्दा धेरै बढाउने निर्णयमा सहमति जुटेको बीबीसीले जनाएको छ। अमेरिकाले पछिल्लो पल्ट गरेको प्रतिबन्धपछि इरानले क्षेपास्त्र सुरक्षामा लगानी बढाउने भएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। मोरङको सगरमाथा युवा क्लब ताप्लेजुङमा चलिरहेको पाथिभरा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। आज भएको दोस्रो सेमी फाइनलमा सशस्त्र प्रहरीको दमक टीमलाई 2-1 हराउँदै सगरमाथा युवा क्लब उपाधि नजिक पुगेको हो। सगरमाथाले फाइनलमा भोलि काठमाडौँको चर्च बोइज क्लबसँग खेल्नेछ।
मलेसियामा 1 महिनापछि हुने 19 वर्ष मुनिको एसियाली क्रिकेटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र 19 वर्ष मुनिको टोलीका प्रशिक्षक विनोद कुमार दास रहेको छनौट समितिले प्रारम्भमा 28 जना खेलाड़ी छनौट गरेको हो। छनौटमा परेका खेलाड़ीको बन्द प्रशिक्षण भदौ 2 गतेदेखि शुरू हुनेछ।
र इंग्लिश प्रिमियर लीग फुटबल अन्तर्गत आजको खेलमा टोटनह्याम विजयी भएको छ। टोटनह्यामले न्यू क्यासललाई 2-0 हराएको हो। प्रिमियर लीगमा अहिले केही बेरमा म्यान्चेस्टर युनाइटेडले वेस्टह्यामसँग खेल्दैछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारी पहिरोमा परि विभिन्न जिल्लामा 64 जनाको ज्यान गयो। रौतहटमा सुत्केरी गराउन अस्पताल हिँडेका एकै परिवारका 6 जनाको डुबेर मृत्यु।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने सरकारको तयारी। विदामा बसेका स्वास्थ्य कर्मीलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयको निर्देशन।
काँग्रेसका 207 जना सांसदले एक महिनाको तलब बाढी पीड़ितलाई दिने। एनआरएनद्वारा बाढी पीड़ित राहत कोषको स्थापना।
क्षेपास्त्र सुरक्षामा लगानी बढाउन इरानका सांसदको सहमति। 50 करोड़ अमेरिकी डलर भन्दा धेरै बढाइने।
र मोरङको सगरमाथा युथ क्लब पाथिभरा गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी मोहन पौडेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।